नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म पिटी लुप्सन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेटमा धेरै आकर्षक कार्यक्रमहरू भए पनि अघिल्लो आर्थिक वर्षकै कार्यक्रमलाई निरन्तरता दिने क्रममा केही कमजोरी पनि देखिएका छन्। कार्यक्रममा आज हामी निर्वाचन क्षेत्र विकास कार्यक्रम र यसको औचित्य तथा स्थानीय तहले सृजना गर्न सकिने आर्थिक स्रोतका विषयमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवं अर्थविद चन्द्रमणि अधिकारीसँग कुराकानी गर्छौं।
निर्वाचन क्षेत्र विकास कोषको लागि भनेर छुट्टै चाहिँ नि बजेट विनियोजन गर्ने काम चाहिँ यसपालिदेखि अन्त गरेको भए चाहिँ उहाँहरूको बुद्धिमानी हुन्थ्यो भन्ने मलाई लागेको छ।
साथमा स्थानीय तहका लागि विनियोजित बजेट खर्च गर्ने प्रक्रिया र निशर्त बजेटका प्राथमिकता बारे अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख मधुकुमार मरासिनीसँग कुराकानी गर्छौं।
कार्यक्रमहरू स्वीकृत गर्नुपर्ने गराउनुपर्ने जुन कुरा छ त्यसलाई चाहिँ अहिलेको विनियोजन विधेयकमा प्रस्ताव गरिएछ, त्यो चाहिँ अहिले इलिमिनेट नै भयो, अब त्यो पर्दैन।
कार्यक्रम बदलिदो नेपालको शुरू गरौं। सरकारले आगामी आर्थिक वर्षका लागि स्थानीय तहलाई छुट्याएको बजेट र खर्च गर्ने प्रक्रियाबाट सरकारले स्थानीय तहमा आगामी आर्थिक वर्षका लागि स्थानीय तहबाटै खर्च गर्न पाउने गरी 2,25,45,45,91,000 रूपियाँ बजेट छुट्याएको छ। आर्थिक वर्ष 2074-75 बजेट मार्फत सरकारले गाउँपालिकाका लागि न्यूनतम 10-39 करोड़, नगरपालिकाका लागि 15-43 करोड़, उपमहानगरपालिकाका लागि 40-63 करोड़ र महानगरपालिकाका लागि 56 करोड़-1,24 करोड़ रूपियाँसम्म बजेट विनियोजन गरेको हो। तर नयाँ संरचना र नयाँ व्यवस्थामा नयाँ जनप्रतिनिधिलाई कसरी खर्च गर्ने भन्ने अन्योलै छ। यसै विषयमा कुराकानी गरौं अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख मधुकुमार मरासिनीसँग।
अहिले अब नयाँ बजेट आयो, नयाँ जनप्रतिनिधि चयन भएका छन्, यो नयाँ बजेटको खर्च गर्ने स्वरूप चाहिँ कस्तो हुन्छ?
अब यस्तो छ, अहिलेको नयाँ बजेट चाहिँ दुई खाले भन्नु पर्यो, होइन, एउटा चाहिँ संघले गर्ने केन्द्रीय, अब त्यसको चाहिँ पहिलादेखिकै मेकानिजम छ। सायद तपाईँले सोध्नु खोज्नुभएको चाहिँ स्थानीय तहमा कसरी खर्च गर्छन् भन्ने होला। स्थानीय तहलाई जुन पैसा दिने भनेको छ हामीले, त्यो पैसा चाहिँ साउन 1 गतेदेखि निकासा हुन थाल्छ है। अनि त्यहाँ अहिले चाहिँ नेपाल सरकारले त्यहाँ कार्यकारी अधिकृतहरू पठाइ पनि सकेको छ र अहिले चाहिँ नेपाल सरकारको जुन हाम्रो चाहिँ खर्च सम्बन्धी आर्थिक प्रशासन सम्बन्धी नियमावली छ, त्यही कानुन अनुसार नै खर्च हुने हो। त्यो कारणले गर्दाखेरि मलाई लाग्छ त्यहाँ गएको पैसा चाहिँ यदि काम गर्छु भन्यो भने साउन 1 गते प्राप्त गरेर उनीहरूले भनौँ न त्यो अनुसार नै खर्च गर्न चाहिँ सक्छ।
यसका लागि उनीहरूले अख्तियारी लिनुपर्ने कुराहरू के हुन्छन्?
अब अहिलेको बजेटको एउटा राम्रो सुन्दर पक्ष भनेको चाहिँ यो फेरि बजेट संसदमा प्रस्तुत भइसकेपछि अथवा संसदले पास गरिसकेपछि जुन हाम्रो हिजो चाहिँ अख्तियारी फेरि दिनुपर्ने लिनुपर्ने अथवा कार्यक्रमहरू स्वीकृत गर्नुपर्ने गराउनुपर्ने जुन कुरा छ त्यसलाई चाहिँ अहिलेको विनियोजन विधेयकमा प्रस्ताव गरिएछ, त्यो चाहिँ अहिले इलिमिनेट नै भयो, अब त्यो पर्दैन, अख्तियार लिनु पर्दैन, कार्यक्रम स्वीकृत गराउनु पर्दैन। तर त्यसको मतलब फेरि यो पनि होइन कि जे मनलाई त्यही गर्न पाइन्छ है। त्यो कारणले गर्दाखेरि अहिले चाहिँ अर्थ मन्त्रालयको नेतृत्वमा एउटा 5 सदस्यीय एउटा टोली पनि बनिसकेका छ, एउटा समूह समिति बनाएछौँ हामीले। त्यसमा चाहिँ राष्ट्रिय योजना आयोग होइन अनि स्थानीय विकास मन्त्रालय समेतको प्रतिनिधि बसेर एउटा मार्गदर्शन जस्तो गाइडलाइन जस्तो हामीले चाहिँ उहाँहरूलाई छिटै पठाउँछौँ। अनि त्यो गाइडलाइनमा अनि हामीले सबै कुराहरू चाहिँ क्राइटेरियाहरू कसरी खर्च गर्ने, कुन कुन एरियामा खर्च गर्ने भने उहाँहरू पनि त नयाँ हुन्छ फेरि होइन, अब उहाँहरूलाई पनि पैसा त आयो, कहाँ के गर्ने भन्ने अलमल त छ, त्यो अलमल फुकाउने गरेर हामीले चाहिँ त्यो मार्गदर्शन छिटै पठाउँछौँ।
त्यो मार्गदर्शन चाहिँ उनीहरूले कहिलेसम्म प्राप्त गरिसक्छन् र के तयारी भइरहेको छ?
अब त्यो मार्गदर्शन चाहिँ छिट्टै, अब हाम्रो कार्यदललाई त 1 हप्ताको समय दिएछौँ हामीले त्यो बनाउनुहोस् भनेर, अब एक हप्ता उहाँहरूले बनाइसकेपछि त्यसपछिको अर्को हप्ता गइहाल्छ, त्यसमा त कुनै ढिला गर्ने कुरै छैन। अनि फेरि खर्च त साउन एकदेखि गर्ने हो, त्यसैले हामीसँग टाइम पनि छ, होइन तिर्नुपर्ने छैन। मलाई लाग्छ जेठ मसान्तसम्म त मार्गदर्शन गइसक्छ।
जस्तो प्रादेशिक संरचना नभइसकेको अवस्थामा जति बजेट छुट्याइएको छ त्यो चाहिँ किस्ता किस्ता तरिकाले जान्छ कि एकैचोटि चाहिँ निकासा हुन्छ?
त्यो त किस्ता जान्छ, चौमासिक निकासा जाने हो, होइन? चौमासिक भनेको पहिलो चौमासको साउनमा जान्छ, त्यसपछि असोजमा, त्यसपछि चैतमा, त्यही सिस्टमले जाने हो। चौमासिक रूपमा जान्छ सबैतिर। अब प्रदेशको चाहिँ प्रदेश गठन नभइसकेको कारणले अहिले कसलाई निकासा दिने? अहिले केन्द्रीय सरकारले नै राख्छ। त्यो
स्थानीय तहलाई नै कर्मचारीको तलबहरू समेत त्यसैमा छ भनिएको छ, यो चाहिँ कसरी वितरण हुन्छ? त्यो चाहिँ स्थानीय तहले कसरी चाहिँ दिन्छ त्यो पैसा?
यस्तो छ, अब त्यो स्थानीय तहमा जस्तो शिक्षकहरू स्वास्थ्य कर्मीहरूको तलबको जुन कुरा छ त्यसको सबै विवरणसहित हामीले स्थानीय तहमा पठाउँछौँ। हिजोदेखि नै हामीसँग विवरण छ त्यो कुरा, त्यसैले गर्दाखेरि उहाँहरूलाई त्यही भएर त्यो सशर्तमा राखेको हो। उहाँहरूलाई योलाई दिनुहोस् भनेर हामीले त्यो हामीले भन्दा पनि शिक्षा मन्त्रालयले यो शिक्षकमा यतिजना टिचर, यो हेडमास्टर, होइन यतिजना माध्यमिक स्तरको, यति प्राविधिक स्तरको भनेर सबै डिटेल्सहित अनि उनीहरूले पाउने तलब भत्ता यो भनेर पठाउँछौँ। त्यो भइसकेको कारणले गर्दाखेरि त्यस्तो गाह्रो चाहिँ हुँदैन।
एउटा प्राथमिक या निम्न माध्यमिक विद्यालयले माग फारम बुझाएर जिल्ला शिक्षा कार्यालयमा बुझाउँथे भने अब चाहिँ
गाउँपालिकामा बुझाउने भएर एउटा राम्रो पक्ष के भने अब अलिकति नपढाउने, अब यदि स्थानीय तहको अलिकति भनौँ न त्यहाँको चाहिँ चाह्यो भने चाहिँ अब शिक्षकहरूलाई अलिकति कतिको पढाइरहेछ के छ भन्ने कुरा कन्ट्रोल पनि गर्न सक्ने भयो, किनभने त्यहीँकोले सही गर्नु पऱ्यो नि। अब सही चाहिँ गाउँपालिकाकै अध्यक्षले गर्ने हो।
जस्तो कतिपय गाउँपालिका तथा नगरपालिकाका प्रमुखहरूले अहिले नै सामाजिक सुरक्षा भत्तामा केही थप गर्ने गरेका त्यस्ता निर्णयहरू पनि गर्न थालेका छन्। उनीहरूले त्यो आर्थिक केही परिधि छ कि आफ्नो त्यहाँको आय अनुसार उनीहरूले के केमा त्यसरी बढाउन सकिने भन्ने छ?
अब यस्तो छ, अब एउटा त अब अहिले जुन खबरहरू हामीले पनि सुनिरहेको छौँ कतै कतै चाहिँ ल पहिलो बैठकले नै अथवा दोस्रो बैठकले नै यति बाँड्ने गर्यो भन्न थाल्नुभयो। अब त्यो चाहिँ अब मैले सुने अनुसार चाहिँ उहाँहरूले त्यहीँ आफ्नै रिसोर्सबाट केन्द्रले पठाएकोबाट होइन आफ्नैबाट गर्छु भन्नुभएको छ अरे, आफ्नैबाट गर्न नपाउने भन्ने त छैन, तर त्यहाँ पनि उहाँहरूले नगर परिषद गाउँ परिषद जुन हुन्छ नि त्यसबाट पास गराउनुपर्छ, त्यतिकै अध्यक्षले चाहँदैमा हुने कुरा पनि होइन। अब त्यो कसरी चाहिँ लिगलाइज गर्नुहुन्छ त्यो उहाँहरूको कुरा हो, तर केन्द्रबाट गएको पैसा चाहिँ त्यसरी सामाजिक सुरक्षामा फेरि यति पर्सेन्ट बढाउँछु डबल गराउँछु भनेर चाहिँ दिन पाइँदैन, किनभने केन्द्रले त सामाजिक सुरक्षालाई छुट्टै नै पैसा डेडिकेटेड नै छ, त्यही नै दिन्छ। अब उहाँहरूले आफ्नो रिसोर्सबाट गर्न नपाउने भन्ने त होइन, तर अब सर्टेन डिसिप्लिनमा त बस्नु पऱ्यो, होइन? अब यसरी बाँडेर सिद्ध्यायो भने त त्यो पैसा दिएको के अर्थ भएर, होइन? त्यसमा त तपाईँहरूले उठाउनुभयो, मलाई खुसी पनि लाग्यो, सजग हुनु पनि पर्छ। र मलाई लाग्छ त्यो जसले बाँड्ने निर्णय गर्नुभयो उहाँहरूले यदि यो सुन्नु भएको छ होला नि, अथवा जुन प्रतिक्रिया आइरहेछ सायद उहाँहरूले पनि महसुस गरिसक्नु भएको छ होला। र मेरो चाहिँ निवेदन पनि छ बाँकी चाहिँ अध्यक्षज्यूहरूलाई यस्तो काम चाहिँ सकेसम्म यो विकास निर्माणमै लगाउनु होला भन्ने।
विकास निर्माणको प्रसङ्ग निकालिहाल्नुभयो, यो अहिले स्थानीय तहमा गएको रकम चाहिँ के कस्ता काममा प्रयोग गर्नका लागि प्रेरित गर्नुहुन्छ यहाँ?
अब यस्तो छ, अब यो स्थानीय आवश्यकता जे छ होइन, सबभन्दा प्राथमिकता दिने भनेकै स्थानीय आवश्यकतामा तपाईँले प्राथमिकता दिएर गर्नुहोस् भन्ने। अब कुनै गाउँमा खानेपानीको समस्या छ होला, कुनै गाउँमा सिँचाइकै समस्या होला, कहीँ होइन एकदम सामान्य बाटो पनि छैन भन्ने होला, कहीँ हुनसक्छ पुल पुलेसै बनाउनु पर्ने होला, त्यो निर्धारण गर्ने त त्यहीँको गाउँ परिषद अथवा नगर परिषदले उहाँहरूको नगरसभा गाउँसभा जे हुन्छ त्यही मेकानिजमले गर्ने हो। हाम्रो गाइडलाइनमा चाहिँ सामान्यतया अब यो यस्तो खालको पपुलर कार्यक्रमहरूमा खर्च नगर्ने होइन, खर्च गर्दाखेरि यो नर्म्सहरू यो मितव्ययिता सम्बन्धी यो नियमहरू पालन गर्नुहोला भनेर एउटा डाइरेक्सन चाहिँ हामी दिन्छौँ। र हाम्रो भनेको चाहिँ तपाईँहरूले नै फिक्स गर्नुहोस्, तपाईँको गाउँको आवश्यकता केन्द्रले तोक्ने होइन, थाहा हुँदैन नि केन्द्रलाई त, तपाईँको गाउँको आवश्यकता तपाईँलाई पनि थाहा हुन्छ, त्यही कारणले तपाईँलाई पैसा दिएको हो। र पैसा प्लस अहिले त के छ भने संविधानले त उहाँहरूलाई आफ्नो सर्टेन चाहिँ राजस्व उठाउने पनि अधिकार छ, त्यो कारणले गर्दाखेरि हामीले दिएको पैसा मात्रै पनि पुरा होइन, त्योभन्दा बढी पनि गर्न सक्नुहुन्छ होइन। त्यो कारणले गर्दाखेरि त्यही आधारमा रहेर अब आफ्नो आवश्यकता के हो त्यही गर्ने, र हामीले हाम्रो चाहिँ सोचाइ के हो भने विकास खर्च गर्ने, साधारण खर्च नगर्ने, हाम्रो चाहिँ मान्यता त्यही हो, त्यही हिसाबले नै हाम्रो मार्गदर्शन चाहिँ जान्छ। हस्, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख मधुकुमार मरासिनी। स्थानीय तहका लागि विनियोजित बजेट खर्च गर्ने प्रक्रिया र निशर्त बजेटका प्राथमिकताका विषयमा कुराकानी गर्दै निर्वाचन आचार संहिता र काम चलाउमा परिणत भइसकेको सरकारले पूर्ण बजेट ल्याउन नपाउने भनिए तापनि विघटित सरकारले झण्डै 13 खर्बको बजेट प्रस्तुत गरेको हो। अघिल्ला सरकारको कार्यक्रमलाई निरन्तरता दिएको जनाएको सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई समेत निरन्तरता दिएको छ। देश संघीयतामा गइसकेपछि पनि सरकारले आर्थिक वर्ष 2074-75 बजेटमा निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिएको छ। यसबाट समानुपातिक तर्फका सांसदले 50 लाख र प्रत्यक्ष निर्वाचित सांसदले 3 करोडसम्म आफूले चाहेको विकास निर्माणको काममा खर्च गर्न पाउँछन्। स्थानीय तहको चुनावबाट 283 स्थानीय तहमा गाउँ कार्यपालिका तथा अब नगर कार्यपालिका समेत गठन हुन थालेका बेला निर्वाचन क्षेत्र विकास कार्यक्रमको औचित्यका बारेमा समेत राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँग छलफल गर्छौं। स्वागत छ यहाँलाई कार्यक्रम बदनिदो नेपालमा।
धन्यवाद, नमस्कार।
सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई आगामी आर्थिक वर्षको बजेटमा पनि निरन्तरता दिएको छ, यसलाई कसरी लिनुभएको छ?
निर्वाचन क्षेत्र विकास कार्यक्रम जुन पूर्वाधार निर्माण गर्न भनेर राखिएको हो, अब त्योभन्दा अगाडि म अलिकति कुरा गर्छु। सांसद विकास कोष भनेर थियो उसमा, अहिले पनि पछिल्ला दिनमा पनि सांसद विकास कोष पनि रह्यो र हाम्रो हिजोको शासन प्रणालीको चाहिँ नि प्रकृति फरक अवस्था थियो र त्यो बीचमा लामो समयसम्म स्थानीय तहको निर्वाचन हुन नसकेको अवस्था थियो। त्यस कारणले गर्दा स्थानीय तह चाहिँ त्यति बेलाको स्थानीय तह भनेको जिल्ला र गाउँ विकास समिति नगरपालिकाहरू रहे। त्यस कारणले जिल्लासम्मको प्रतिनिधित्व गर्ने निर्वाचित प्रतिनिधि नभएको कारणले गर्दा निर्वाचित प्रतिनिधिहरू भनेको यो त्यो अवस्थामा चाहिँ नि प्रतिनिधि सभाका सांसद अथवा चाहिँ भनौँ संविधान सभाका सभा सचिवहरू नै हुनु हो। त्यस कारणले उहाँहरूको माध्यमबाट त्यो एउटा जनप्रतिनिधिहरूले छानेका परियोजनाहरू सम्पन्न हुन सकुन् भन्ने धारणा र साह्रै साना साना मसिना मसिना कामहरू पनि त्यो उनीहरूबाट सल्टिन सकोस् हुन सकोस् भनेर एउटा सांसद विकास कोष भनेर सुरुमा 10 लाख रुपियाँ र त्यसपछि त्यसलाई अलिक बढाइयो र पछिल्ला दिनमा आएर निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम भनेर ल्याइएको थियो। त्यसका निर्देशिकाहरू पनि बने। त्यो अवस्थामा एक ढङ्गले ठिकै थियो, तर यहाँले पृष्ठभूमिमा पनि भन्नुभयो अब त स्थानीय तहको निर्वाचन समेत भइसकेको छ र संविधानले स्थानीय तहलाई राज्य प्रणालीको एउटा संवैधानिक तह बनाइसकेका छ, राज्य इकाइ बनाइसकेका छ, संवैधानिक हक प्राप्त गरिसकेका छ। अब उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका तिनटै क्षेत्रका कामहरू गर्न सक्छ। त्यो अवस्थामा पनि अहिले निर्वाचन क्षेत्र विकास कोषको लागि भनेर छुट्टै चाहिँ नि बजेट विनियोजन गर्ने काम चाहिँ यसपालिदेखि यो विनियोजनलाई अन्त गरेको भए चाहिँ उहाँहरूको बुद्धिमानी हुन्थ्यो भन्ने मलाई लागेको छ।
भनेको अहिले आवश्यकता होइन
पक्कै पनि। स्थानीय तह अब हाम्रो चाहिँ निर्वाचन पहिलो चरणको त सम्पन्न भइसक्यो र जनप्रतिनिधिहरू 283 आइसक्नु भएको छ तहहरूमा। अब प्रदेशको निर्वाचन हुन्छ र केन्द्रको आफ्नै निर्वाचन हुन्छ, प्रदेशका आफ्नै अधिकारहरू छन्। त्यस कारणले प्रदेश र स्थानीय तहलाई को सन्दर्भमा अहिलेको हिसाबले त्यो पनि जनप्रतिनिधिहरू जुन अहिले हुनुहुन्छ सांसद हुनुहुन्छ संविधान सभा यो रूपान्तरित संसदका सदस्यहरू हुनुहुन्छ उहाँहरूको कार्यकाल भनेको त यो माघसम्म मात्रै हो। यो निर्वाचन भइसकेपछि त संरचना नै फरक आउँछ र अहिलेको 601 पनि रहँदैन। त्यस कारणले गर्दा अब यो स्थानीय तहको भनेको 5 वर्षको लागि निर्वाचन हो र त्यसै प्रदेशको निर्वाचन 5 वर्षको लागि हुन्छ। त्यो अवस्थामा सबै किसिमले हिजो स्थानीय तहको प्रतिनिधित्व नभएको अवस्थामा कर्मचारीहरूबाटै सञ्चालन भएको अवस्थामा निर्वाचित प्रतिनिधिहरूबाट पनि स्थानीय जनताको चाहना अनुसार परियोजना छनौट होस्, परियोजना पहिचान होस् र त्यसमा बजेट विनियोजन गरियोस् भन्ने हिसाबले राख्नु औचित्यपूर्ण भए तापनि अहिले चाहिँ वास्तवमा त्यसको औचित्य समाप्त भएकै हो।
यद्यपि यसपटक
निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि भनेर 3 अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ। अब यो रकम के हुन्छ त? अब
होइन, यस्तो छ, अब यो रकम त अहिले विनियोजनै भइसकेको छ। विनियोजन भएको अवस्थामा अहिलेको संसदीय प्रणालीमा के हुन्छ भने बजेट भनेको बजेट आइसकेपछिको छलफल भनेको एउटा प्रतिपक्षले अभिलेखको लागि आफ्ना चाहिँ रिजर्भेसनहरू रेकर्ड गर्ने व्यवस्था मात्रै हो। बजेट त पारित हुन्छ नै, त्यस कारणले त्यो रकम त विनियोजन भयो। रकम 3 अरब हो कि अथवा 6 अरब अथवा 10 अरब भन्दा पनि पद्धति मान्यता र शासन प्रणालीसित जोडिएका विषय भए हुनाले मलाई लाग्छ यसलाई आउँदो संसद बाट नै पार्लियामेन्टमा त्यो खालको कानून अथवा भोलि पूरक बजेट आउला के आउला त्यो आउँदाखेरि चाहिँ त्यसलाई समायोजन गर्दै हुन्छ। नत्र चाहिँ अब स्थानीय तहले आफ्नो ढङ्गले कार्यक्रमहरू बनाउँछ। हिजो जिल्लाको संरचना थियो, अब जिल्लाको संरचना कार्यान्वयन गर्ने खालको जिल्लाको संरचना छैन। अब जिल्लाको भूमिका भनेको समन्वयकारी भूमिका मात्रै हो, जिल्लाले त्यो कुरा गर्दैन। त्यस कारणले गर्दा सांसद विकास कोषको रकम भनेको चाहिँ अब एउटा स्थानीय तह मात्र सीमित नभइकन निर्वाचन क्षेत्रभित्र हुने हो। निर्वाचन क्षेत्र भनेको एउटा स्थानीय निकायभित्र मात्रै सीमित नहुन सक्छ, त्यति बेला प्रादेशिक चाहिँ नि क्षेत्राधिकारमा जान्छ। त्यस कारणले त्यसले पनि अलिकति भोलि असमझदारीहरू बढाउन सक्छ। यो आदि अवस्थाले गर्दा भोलिका दिनमा अहिलेलाई यसलाई राखे तापनि भोलिका दिनमा नराख्नु बुद्धिमानी देखिन्छ, विवेकपूर्ण देखिन्छ र यो निर्वाचित प्रतिनिधिहरूको छवि चाहिँ त्यसले राम्रो बनाउँछ।
त्यो खारेजी गर्ने व्यवस्था भनेको आगामी आर्थिक वर्षको बजेटबाट मात्र भन्न खोज्नु भएको हो कि अहिले पनि केही त्यस्ता प्रावधानहरू छन् जसलाई औचित्यपूर्ण नदेखिएमा त्यसलाई खारेज गर्न सकिन्छ?
अब यसमा चाहिँ अरू हिसाबले खारेज हुन त सक्दैन। संसद बजेटमा आइसकेका कुरा भोलि बजेट पारित हुँदासाथ बजेटको एउटा अङ्ग विनियोजन भएको हुनाले त्यसलाई चाहिँ नि भोलि पूरक बजेटहरू ल्याइयो भने त्यसमा समायोजन गरेर त्यसलाई समायोजित गरेर त्यसलाई स्थानीय तह र प्रदेशको बजेटमा चाहिँ मिलान गर्न सकिन्छ।
यसलाई यथावत राखेमा र हिजोको जस्तै गरी यसलाई फेरि खर्च गर्ने प्रणालीमा लगियो भने के कस्ता परिणामहरू दिन सक्छ यसले?
अब यसो छ, अघि मैले भने हिजो कोही पनि स्थानीय जनप्रतिनिधि नै निर्वाचित जनप्रतिनिधि नभएको अवस्थामा नहुनु मामा भन्दा कानुन मामा जाति भन्ने हिसाबले हो। अब अहिले त राम्रै मामा भइसकेपछि त अब चाहिँ नि सम्पूर्ण मामा भइसकेपछि अब त्यो कानुन मामापट्टि त लाग्नु आवश्यकता रहेन र यो सिद्धान्तले पनि दिएन क्या, सिद्धान्तले पनि दिएन। किनभने केन्द्रीय सभासदहरूको चाहिँ नि भूमिका भनेको नीति निर्माण गर्ने, कानून निर्माण गर्ने र त्यसको कार्यान्वयन ठिक ढङ्गले भएको भए भयो भएन भनेर अनुगमन गर्ने कुरा चाहिँ उहाँहरूको जिम्मा हो। त्यसको लागि परियोजनाहरू कार्यक्रमहरू कार्यान्वयन गर्ने पक्षमा प्रवेश गर्दाखेरि एउटा पार्लियामेन्ट्री सिस्टमभित्रको चाहिँ जनप्रतिनिधिहरूको भूमिका के हो भन्ने कुराले त्यसलाई एउटा चाहिँ सैद्धान्तिक द्वन्द्व पनि निम्त्याउँछ। त्यसले साथसाथै कार्यान्वयनमा जाँदाखेरि पनि अब प्रदेशमा जनप्रतिनिधिहरू निर्वाचन भएर आइसकेपछि उनीहरूले त आफ्नो खालका योजनाहरू राख्न खोज्छन्, त्यस कारण योजनामा डुप्लिकेसन हुने अवस्था, स्थानीय तहमा डुप्लिकेसन हुने अवस्था, उनीहरूले आफ्ना योजनाहरूलाई प्राथमिकता दिँदाखेरि सभासदहरू गएर सांसदहरू आफै गएर कार्यान्वयन गर्ने होइन, कार्यान्वयनको लागि त उहाँहरूले त्यो यो खालको परियोजना गर्ने भनेर भनिसकेपछि त्यसलाई कार्यान्वयन गर्ने, त्यसको फिजिबिलिटी स्टडी गर्ने, कस्टिङ गर्ने, त्यसलाई चाहिँ प्राविधिक जनशक्ति खटाउने, कार्यान्वयन लैजाने सबै काम त त्यो स्थानीय तहले अथवा प्रदेश तहले गरिदिनुपर्छ। त्यस कारण ती कुराहरू नै प्राथमिकतामा नपर्ने सम्भावनाहरू धेरै छन्।
भनेको यसले राम्रो भन्दा नराम्रो परिणाम चाहिँ बढी दिन्छ?
यसले त्यति राम्रो सन्देश दिँदैन।
तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिन्दु नेपाल सुनिरहनु भएको छ। राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवं अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँग स्थानीय तहले सृजना गर्न सकिने आर्थिक स्रोतका विषयमा गरिएको कुराकानी बाँकी नै छ, सुन्दै गर्नुहोला।
See सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
विश्रामपछि कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा आज हामी स्थानीय तहका लागि विनियोजित बजेट खर्च गर्ने प्रक्रिया र निशर्त बजेटका प्राथमिकता तथा निर्वाचन क्षेत्र विकास कार्यक्रम र यसको औचित्यका विषयमा चर्चा गरिरहेका छौं। अब कुराकानी गरौं स्थानीय तहमा गएको बजेटको। स्थानीय तहमा परिमाणमा ठूलो जस्तो देखिए पनि यसलाई सानो आकार भनिरहेका छन् अर्थविदहरूले पनि। अब स्थानीय तहमा अलिकति बजेट वृद्धि गर्नु छ, आफैले कसरी वृद्धि गर्न सक्छन्, कसरी आर्थिक रूपमा मजबुत हुन सक्छन् उनीहरू?
अब एउटा आर्थिक हिसाबले मजबुत हुने कुरा एउटा आर्थिक हिसाबले आत्मनिर्भर हुने कुरा। संघीय संरचनामा स्थानीय तह अथवा प्रदेशहरू सम्पूर्ण रूपमा आत्मनिर्भर हुन सम्भव हुँदैन कहीँ पनि संसारमै, किनभनेदेखि संघीय संरचना निर्माण गर्दा नै त्यो खास गरी राजस्व सम्बन्धी अधिकारहरू र चाहिँ ठूलो मात्रामा माथि राखिएको हुन्छ, भनेको केन्द्रमा राखिएको हुन्छ। अब त्यसमा पनि विश्वमा चार खालका व्यवस्थाहरू छन्, खास गरी अब केही केहीमा 50% भन्दा बढी केन्द्र र स्थानीयलाई दिएका देशहरू जस्तो स्विट्जरल्यान्ड भयो, क्यानाडा भयो, केही देशहरू छन्। त्यसपछि 50% भन्दा कममा 25-50% अधिकारहरू दिएका केही देशहरू छन् र केही देशहरू चाहिँ 20-25% दिएका देशहरू छन् र कतिपयमा चाहिँ 3-4% मात्रै दिएको। त्यो हिसाबले हेऱ्यो भने हाम्रो चाहिँ तेस्रोमा पर्छ। अहिले चाहिँ केन्द्रले राखेको अधिकार हेर्ने भने करिब करिब चाहिँ नि 80-85% केन्द्रले राखेको छ अधिकारहरू, राजस्व परिचालन गर्ने अधिकारहरू। अब 85% अधिकार चाहिँ केन्द्रले राखेको छ राजस्व परिचालन को अधिकार। अहिले राजस्व करका राजस्व र करका स्वभावहरूलाई प्रकृतिलाई हेर्दा तिनीहरूको कभरेजलाई हेर्दाखेरि के देखिन्छ भने जस्तो भनौँ मूल्य अभिवृद्धि कर भयो, आयकर भयो, अन्तर्राष्ट्रिय व्यापार कर अथवा भन्सार भयो, अन्तशुल्क भयो, यी आदि र केही गैर करहरू हेर्दाखेरि 80-86% चाहिँ उनीहरूले आफैले सङ्कलन गर्छन्। हो, यो प्रतिशतमा भोलि स्थानीय र प्रदेशले आफ्नो राजस्व परिचालन गर्ने क्षमता उच्च स्तरमा बढाए तापनि त्यो तपाईँको चाहिँ नि त्यो प्रतिशत चाहिँ 25% भन्दा माथि जान सक्ने अवस्था छैन। त्यस कारणले गर्दाखेरि पनि केन्द्रमै कोबाट दिइने राजस्व हस्तान्तरणमै निर्भर हुनुपर्छ, राजस्व बाँडफाँडमै निर्भर हुनुपर्छ। त्यस कारणले गर्दा भोलिका दिनमा वित्त हस्तान्तरण सम्बन्धी डिटेल ऐन आउँदाखेरि मूल्य अवधि करलाई पनि र अन्तशुल्कलाई पनि कसरी कुन तरिकाबाट बाँडफाँड गर्छ भन्ने कुराहरू पनि आउँछन्। त्यस ती अवस्था र स्थानीय तहले गर्नुपर्ने अधिकारहरू के, आर्थिक अधिकारहरू भनेको यो फङ्सन सम्बन्धी अधिकारहरू अर्थात् विकास सम्बन्धी अधिकारहरू, सामान्य प्रशासन सम्बन्धी अधिकारहरूलाई हेर्दाखेरि उनीहरूले 50% काम चाहिँ उनीहरूले नै गरिदिनुपर्ने हुन्छ र 20-25% काम प्रदेशले गर्नुपर्ने हुन्छ। त्यस कारणले बाँकी 20-25% काम मात्रै केन्द्रमा रहने हुनाले स्वाभाविक ढङ्गले काम चाहिँ तल्ला दुईटा तहले 75% गर्नुपर्ने, साधन र स्रोत चाहिँ जम्मा 20% भन्दा तल पाउने हुँदाखेरि त स्वतन्त्र उनीहरू आत्मनिर्भर हुँदैन। यद्यपि त्यसरी भन्दाखेरि पनि त्यो केन्द्रले दिएको पनि होइन वास्तवमा, किनभने त्यो त सबैको अधिकार भएको करको बाँडफाँड नै हो। स्थानीय तहको नि त्यो करमा अधिकार थियो, प्रदेशको पनि अधिकार हो, त्यो कर चाहिँ राज्य केन्द्रले परिचालन गरेको करमा पाउने अधिकार उनीहरूको पनि हो। तर के हो भने एउटा अन्तर्राष्ट्रिय प्र्याक्टिस र राज्य कोषलाई एउटा केन्द्रबाट सुदृढ ढङ्गले परिचालन गर्ने दृष्टिकोणले चाहिँ त्यो ढङ्गले चाहिँ नि केन्द्रबाट बढी परिचालन गर्ने प्र्याक्टिस भएको हो। अब यो कुराहरू क्रमशः घट्दै जानुपर्छ। तपाईँले भारतकै हेर्नु भने 13 फाइनान्स कमिसनले 32% चाहिँ राजस्व चाहिँ नि सङ्कलन गर्ने काम चाहिँ कुल बजेटको 32% चाहिँ नि तल पठाउने भनेर भनेको थियो। अहिले 14 यो 2015-20
2020 सम्मको 5 वर्षको लागि बनेको जुन चाहिँ नि 14 वित्त आयोग छ उसले 42% पुर्यो भनेर भनिएको छ। संसारमै जब तल्लो तहहरू चाहिँ नि क्षमतावान हुँदै जान्छन् उनीहरूमा त्यो काम गर्ने क्षमता पनि बढ्दै जान्छ, बार्गेनिङ पावरहरू पनि बढ्दै जान्छ, भनेपछि क्रमशः त्यो चाहिँ तल हस्तान्तरण हुँदै जान्छ। तल्लो तहले राम्ररी काम गर्न सके, त्यसरी आफ्नो क्षमता बढाउनै सके भने यो राजस्व पनि भोलिका दिनमा कम जान थाल बढी जान थाल्छ। त्यस्तो भएन भनेदेखि चाहिँ फेरि त्यो दुईवटा खालको प्र्याक्टिस, कतै हेर्नु भने सङ्घीयता कागजमा चाहिँ तल्लो बलियो देखिने, व्यवहारमा चाहिँ माथिल्लो बलियो हुने। जस्तो अमेरिकाकै सङ्घीय प्रणाली हेऱ्यो भने अमेरिकामा स्थानीयलाई चाहिँ त्यस्तो संवैधानिक उहरू दिएको छैन त्यसरी चाहिँ नि, तर प्रदेशलाई चाहिँ संविधानमा हेर्नु भने रेसिडुअल अधिकार भन्छ नि, त्यो बाँकी अधिकारहरू नबाँडिएका अधिकारहरू प्रदेशलाई छ र धेरै अधिकारहरू प्रदेशले दिएर केन्द्रले बनाए हो। यो चाहिँ हाम्रो सङ्घीय प्रणालीको चाहिँ नि सङ्घीय प्रणाली निर्माणको पछाडिको पृष्ठभूमि हेर्दा नि उनीहरूको राम्रो फरक भएको हुनाले हाम्रो चाहिँ अधिकार चाहिँ नि अवशिष्ट अधिकार चाहिँ केन्द्रमै रहन्छ र तर संवैधानिक हिसाबले स्थानीय तह पनि संवैधानिक बनाएको छ र सूचीहरू पनि तपाईँको चाहिँ नि तिनटै तहको स्वतन्त्र सूची र दुईवटा साझा सूची समेत गरेर 5 सूचीहरू छन्। यो सबै गर्दाखेरि अहिलेको बजेट जुन छ बजेटले 17.6% करिब चाहिँ उसलाई दिएको देखिन्छ र भोलि केही केही अधिकार रकम चाहिँ फेरि अहिले यो विकाससँग सम्बन्धित केही मन्त्रालयहरू छन् नि, जस्तो चाहिँ नि शिक्षा स्वास्थ्य सिँचाइ यिनीहरूसित भएका हिजो चाहिँ केन्द्रले चलाइरहेका केन्द्रीय मन्त्रालयले चलाइरहेका तर अबको व्यवस्था अनुसार तल हस्तान्तरण गर्नुपर्ने कुरा चाहिँ यो साउन महिनाभित्र त्यसको यकिन गरेर त्यसको चाहिँ जनशक्ति पनि दिने प्राविधिक चाहिँ सहयोग पनि दिने र त्यसका बजेट र परियोजना तललाई पठाउने भन्दा त्यो रकम समेत जोड्दाखेरि चाहिँ मलाई लाग्छ 23-25% हुन्छ।
जस्तो अहिलेकै बजेट विनियोजनको प्रकृतिलाई हेर्ने हो भने स्थानीय तहलाई त्यति धेरै बजेट गएको देखिएन भनिरहेका छन् र यहाँले भने जस्तो सबै अहिलेका स्थानीय तहहरू आर्थिक हिसाबमा सबै एकै प्रकृतिका छैनन्, यिनीहरूलाई दिने बजेट पनि आय आर्जनको स्रोतहरू हेरिकन दिनुपर्नेमा एकै तरिकाले गएको छ भनिन्छ। यसलाई चाहिँ आगामी दिनमा कसरी लैजानु पर्ला जसले गर्दाखेरि सबैको समानुपातिक विकास पनि हुन सक्ने, आर्थिक रूपमा आत्मनिर्भर पनि हुन सक्ने हिसाबले?
अब यहाँले राम्रो प्रश्न गर्नुभयो र म त्यता आउँदै पनि थिएँ र यहाँको प्रश्नले मलाई अझ सजिलो पनि बनाइदिया छ। अब यसपालि जुन चाहिँ नि दुई खालको नेपालको संविधान अनुसार चाहिँ स्थानीय तहलाई 4 खालको किसिमको हस्तान्तरण हुन सक्थ्यो। एउटा समानीकरण अनुदान भनेको परम्परागत हिसाबले भने निशर्त शर्त नराखिकन दिने अनुदान, अर्को सशर्त अनुदान, विशेष अनुदान र चाहिँ समपूरक अनुदान म्याचिङ ग्रान्ट भन्छ। यो चारवटामध्ये अहिलेको बजेटले दुईवटा मात्रै दिएको छ, समानीकरण अनुदान र सशर्त अनुदान। र यो दिँदाखेरि के भन्छ भनेदेखि बजेटले यसका आधारहरू के हुन् भन्यो भने तिनवटा कुरा यसले देखा, जनसङ्ख्या, विकासको अवस्था र लागत समायोजित भूगोल क्षेत्र भनेर भनेको छ। अब त्यसभित्रको भारहरू कुन कुनलाई कति दियो भनेर चाहिँ नि त्यहाँ उल्लेख गरिएको छैन। मैले सम्बन्धित पदाधिकारीहरूसित सोद्धाखेरि यसको जानकारी माग्दाखेरि उहाँहरूले चाहिँ नि मलाई जनसङ्ख्यालाई 70% र विकासको स्थितिलाई 15% र लागतमा समायोजित यो एरियालाई 15 भनेर भन्नुभएको छ। यो चाहिँ मलाई लाग्छ उहाँहरूको नि तदर्थ व्यवस्था हो, किनभने यो हिजोकै दिनमा स्थानीय तहमा रकम पठाउँदाखेरि पनि जनसङ्ख्या, भूगोल, मानव विकास सूचकाङ्क, गरिबीको सूचकाङ्क, लागत चाहिँ नि क्षेत्र अनुसारको लागतको दर आदिलाई चाहिँ नि गरेका थियो। त्यसरी गर्दा दुईवटा सन्तुलन मिलाउनु कहाँनिर पर्छ भने अब तपाईँले जनताले पाउनुपर्ने सेवा सुविधा, तात्कालिक पाउनुपर्ने सुविधाको सन् दिँदाखेरि चाहिँ सँग जोडिएका अनुदान दिँदाखेरि चाहिँ प्रति व्यक्तिको हिसाबले दिनुपर्छ। त्यो भूगोलमा कति जनसङ्ख्या छन् र त्यो जनसङ्ख्या त्यो त्यहाँको विकासको अवस्था, शिक्षाको अवस्था स्तर कहाँ छ, स्वास्थ्यको स्तर कहाँ छ, सरसफाइको स्तर कहाँ छ भनेर दिनुपर्छ। प्रति व्यक्तिको हिसाबले गरेर दिनुपर्छ, त्यसलाई भनेको जनसङ्ख्यालाई आधार लिने हो। तर दुर्गम क्षेत्रहरू छन्, त्यहाँ भौतिक संरचनाहरू निर्माण भएका छैनन्, त्यहाँ चाहिँ सडक पुल पुलेसाहरूदेखि लिएर एयरपोर्ट आदि चाहिँ छँदै छैनन् भनेदेखि त्यहाँनिर चाहिँ फेरि भूगोललाई पनि एउटा चाहिँ नि पर्याप्त भार दिनुपर्ने हुन्छ। त्यसो भएन भने के हुन्छ भने जनसङ्ख्यालाई मात्रै ठुलो उच्च भार दिँदाखेरि धेरै जनसङ्ख्या भएको ठाउँमा धेरै बजेट जान्छ, जनसङ्ख्या कम भएको ठाउँमा बजेटै कम भएर त्यो ठाउँको समुन्नति हुँदैन, त्यहाँ ठाउँको आर्थिक विकास पूर्वाधारको विकास हुँदैन, जसले गर्दा त्यो ठाउँबाट मान्छे माइग्रेट भएर अर्को ठाउँमा जाने प्रवृत्ति हुन्छ, व्यवसाय सरेर अर्को ठाउँमा जान्छ। उदाहरणको लागि म भनौँ, 2058 जनसङ्ख्या र 2068 जनसङ्ख्यालाई हेर्ने भने नेपालका 27 जिल्लामा जनसङ्ख्या घटिया देखिन्छ। त्यसको मूल कारण चाहिँ के हो भने त्यहाँ चाहिँ सेवा सुविधा कम भयो, चाहिँ नि भौतिक संरचनाहरू कम भए, आवाजावत कुरा कम भयो, त्यस कारणले गर्दाखेरि ती मान्छेहरू उपयुक्त अवसरको खोजीमा पहुँचको खोजीमा चाहिँ अन्यत्र सरेर गए। त्यस कारणले गर्दा जनसङ्ख्याको वृद्धि दर घटिया होइन कि त्यसको बसाइ सरेर गएको हुन, त्यस्तो कुरा हुँदाखेरि अनि कतिपय ठाउँमा जनसङ्ख्याको उच्च चाप हुने, सहरहरूमा कतिपय ठाउँमा जनसङ्ख्या नहुने र भौगोलिक असन्तुलन हुन्छ, यो कुराहरू चाहिँ विचार गर्नुपर्ने हुन्छ। आयको अवस्था के छ, औसत आएर तल्लो स्तरमा भएका मान्छेहरूको आयको फरक के छ, औसत आएर माथिल्लो स्तरमा भएका मान्छेहरूको आयको स्तर के छ, यो आय इन्कम डिस्टेन्स भनेर भन्छ होइन। अब यी सबै कुरालाई ख्याल गरेर सूत्र बनाउनुपर्छ। यो काम चाहिँ भोलिको दिनमा वित्त आयो आइसकेपछि, राष्ट्रिय प्राप्त स्रोत तथा वित्त आयोग आइसकेपछि त्यसका पद्धति निर्धारण गर्छ, मापदण्ड बनाउँछ, त्यसका फर्मुला सूत्रहरूको विकास गर्छ र अनि त्यसले चाहिँ यी कुराहरू ख्याल गर्नुपर्ने हुन्छ। यसपालिको बजेटमा हेर्दाखेरि के देखियो भने तपाईँले यो सशर्त अनुदान जुन छ, सशर्त अनुदान र समानीकरण अनुदानलाई, समानीकरण अनुदानलाई प्रति व्यक्ति नेपाल अधिराज्य हेरियो भने 5,610 पर्छ, सशर्त अनुदान चाहिँ 2,884 पर्छ, त्यसो गर्दाखेरि 5,494 चान्चुन पर्दो रहेछ। अब त्यो चाहिँ सरदर भयो, औसत भयो, त्यसरी दिँदाखेरि उदाहरणमा दिन्छु, कतिपय ठाउँमा चाहिँ सन्तुलन नमिल्या देखिन्छ, जस्तो चितौन, कास्की, काठमाडौँ, ललितपुर भक्तपुर यी जिल्लाहरू चाहिँ के हो भने मानव विकास सूचकाङ्कको दृष्टिकोणले उच्च माथि परेका 6 जिल्लाहरू हुन्, त्यसै गरी तल्लो स्तरमा परेका 10 जिल्लाहरू छन्, त्यसमध्ये बझाङ, बाजुरा, मुगु पनि देखि लिएर पहाडका हिमाली क्षेत्रहरूदेखि लिएर तराईका महत्तरी रौतहटसम्म पनि पर्छन्। त्यस कारणले गर्दा अब रौतहट र महत्तरीलाई हेर्नुभयो भने के देखिन्छ भने चितवनले पाउने अनुदान र रौतहटको अनुदान करी करी उस्तै छ र औसतभन्दा तल पाएका छन्। त्यस कारणले त्यहाँनिर सन्तुलन मिलेन कि भन्ने चाहिँ मलाई लागेको छ। त्यस कारणले गर्दा अहिलेको पैसालाई कम भयो भन्दा पनि सन्तुलन मिलेन भन्ने कुरा हो। भोलिको दिनमा अहिले पैसा धेरै गएर मात्रै हुने कुरा पनि होइन, किनभने खर्च गर्ने क्षमता पनि सँगसँगै विकास गर्नुपर्ने अवस्था पनि छ। तपाईँको केन्द्रमै पनि हाम्रो खर्च गर्ने क्षमता छैन भने भर्खर प्रवेश गरेको बेला, अब त स्थानीय तहले यो अषाढभित्र बजेट पनि आयव्ययको बजेट प्रस्तुत गर्नुपर्छ, कानुन निर्माण गर्नुपर्छ, त्यहाँ गएका जनशक्ति अभिमुखीकरण हुनुपर्ने अवस्था छ, जनशक्तिलाई समायोजन गर्नुपर्ने अवस्था छ, उनीहरूलाई तालिम दिनुपर्ने अवस्था छ, यी विविध कामहरू छन्। त्यस कारणले गर्दा आउँदो वर्ष फेरि निर्वाचन पनि, दुईवटा निर्वाचन पनि पर्छ आउँदो वर्ष, त्यस कारणले गर्दा बजेट खर्च गर्ने कुरामा एग्रेसिभली लाग्न सक्छन् कि सक्दैनन् भन्ने अवस्थामा भोलिका दिनमा त्यो रकम पुगेन भने केन्द्रले अघि भने जस्तो फेरि पूरक अनुमान ल्याएर पनि दिन सक्छ। त्यस कारणले गर्दा भोलिका दिनमा चाहिँ एउटा स्थायित्व दिने गरी र साथसाथै उनीहरूको राजस्व परिचालन गर्ने क्षमता पनि बढाउनुपर्छ।
आर्थिक दृष्टिकोणले हेर्दाखेरि कम अर्थात् अपुग बजेट विनियोजन भएका जिल्लाहरूमा यहाँले भने जस्तो विशेष बजेट थप गर्न सक्ने त्यस्तो प्रावधान हुन्छ?
त्यस्तो अहिले चाहिँ त्यो कुराहरू गर्नु पर्यो भनेदेखि एउटा चाहिँ अब सामान्यतया रकमान्तर गरेर पैसा लाने पठाउने कुरा चाहिँ हुँदैन, यसमा संसदमै प्रस्तुत गर्नुपर्ने हुँदाखेरि पूरक अनुमान ल्याएर बजेट प्रस्तुत गरेर संसदमा प्रस्तुत गरेर दिन सकिन्छ।
मानव विकास सूचकाङ्कमा धेरै अगाडि रहेका
र अति पछाडि परेका जिल्लालाई विनियोजन गर्ने आँखा चाहिँ किन एउटै भयो होला?
अब यसो छ, अब तयारी त्यसको लागि पूर्ण तयारी पनि भएन होला। सूचनाहरूको पनि मुख्य कुरा छ, जनसङ्ख्यादेखि लिएर सम्पूर्ण आधारहरूको चाहिँ नि भरपर्दो तथ्याङ्कको कुरा पनि होला, त्यसको विशेषज्ञताको कुरा पनि हुन्छ। यी सबै कुरामा नजर कहीँ पुगेन होला, त्यस कारणले भोलिका दिनमा यी सबै कुरालाई एउटा चाहिँ नि विधि प्रक्रिया मापदण्डमा बाँध्न सक्ने गरी चाहिँ ऐन पनि आउनुपर्छ, कार्यविधिहरू त्यसै अनुसार बन्नुपर्छ, निर्देशिकाहरू त्यसरी बन्नुपर्छ, त्यसको लागि संस्थागत संरचना पनि चाँडै बन्नु पर्यो, र ती सम्बन्धी संघीय कानून र प्रादेशिक कानूनहरू पनि हुन्छन्। संघीय कानूनले पनि पारदर्शी ढङ्गले देऊ भनेर भनिएको छ, न्यायोचित ढङ्गले बाँड है राजस्वको बाँडफाँड गर्दा भनेर भनेको छ संविधानले, पारदर्शी ढङ्गले बाँड, न्यायोचित ढङ्गले बाँड र भनेर भनेको छ, र त्यसरी बाँड्दाखेरि स्पष्ट मापदण्ड देखिने गरी बाँड भनेर पनि भनेको छ, र त्यसै गरी प्रदेशले पनि आपसित भएको पैसा र केन्द्रबाट प्राप्त रकमलाई समेत समानीकरण अनुदानको हिसाबले बाँड्न सक्छ। त्यसरी बाँड्दाखेरि पनि यी सबै कुरा मिहिन ढङ्गले हेरेर चाहिँ नि भोलिका दिनमा यसको लागि एउटा त बेसिक चाहिँ नि तपाईँको भनौँ न तथ्याङ्कहरू पनि एउटा भरपर्दो भ्यालिड पनि हुनु पर्यो, भरपर्दा पनि हुनु पर्यो र पर्याप्त पनि हुनु पर्यो, तिनटै कुरा। भ्यालिड भनेको चाहिँ नि त्यो कानुनले मान्यता दिएका तथ्याङ्कहरू हुनु पर्यो, चाहिँ नि रिलायबल भनेको ती भरपर्दा छन् पनि हुनु पर्यो, र पर्याप्त तथ्याङ्कहरू पनि चाहिन्छ त्यो डाटा बेसमा हालेर, अनि त्यसपछि त्यो क्राइटेरिया भने जस्तो डाटा बेसमा हालेपछि अनि आउँछ त्यसको प्रोपोर्सनहरू आउँछ, त्यहाँबाट बाँड्न सजिलो हुन्छ। यसमा चाहिँ निकै नै होमवर्क चाहिँ भोलिका दिनमा गर्नुपर्ने हुन्छ।
अब यो कुराकानीको अन्त्यमा, जसरी अहिले निर्वाचित स्थानीय तहका प्रमुखहरूले केही आर्थिक निर्णयहरू गर्न थालेका छन् र ती निर्णयलाई यसरी मनपरी नगर है भनेर भनिरहेको अवस्था पनि छ, यो बीचमा यो कुराले द्वन्द्व सृजना हुन्छ कि भन्ने आशंकाहरू पनि छन्। द्वन्द्व सृजना नहुने गरी उनीहरूले आफ्नो अधिकार कसरी प्रयोग गर्न सक्छन्?
अब यसमा चाहिँ के छ भने यो नयाँ प्रणाली हो, नयाँ व्यवस्थामा जाँदैछौँ, अलि काहीँ न केही द्वन्द्व असमझदारीहरू त देखिन्छन्, तर त्यसलाई देखेका कुराहरूलाई पनि द्वन्द्व र असमझदारीलाई पनि पोजिटिभ ढङ्गले सकारात्मक ढङ्गले हेर्ने समाधान खोज्नुपर्ने हुन्छ। त्यो समाधान खोज्ने सिलसिलामा अहिले निर्वाचित भएर आउनेहरूमा जोस पनि छ, जाँगर छ, केही गरौँ भन्ने पनि लागे अवस्थामा, तर उहाँहरूले कहिलेकाहीँ के भनेदेखि अब अहिले सङ्घीय संरचना भनेको के हो, हाम्रो संविधानले संघीय संरचनाको निर्माण गर्दा कसरी गरेको छ, केन्द्रको अधिकार के हो, समष्टिगत आर्थिक स्थायित्वमा प्रभाव पार्नेहरू के हुन्, केन्द्रका प्राथमिकताहरू के हुन्, जस्तो गरिबी निवारण सम्बन्धी विषय मुख्यत केन्द्रको हो, हाम्रो संविधानले पनि त्यही भनेको छ, त्यस कारणले सामाजिक सुरक्षाको वितरण सम्बन्धी विषय पनि केन्द्रको क्षेत्राधिकारभित्र पर्ने हो, त्यस कारणले गर्दा त्यो कुराबाट माथिबाट त्यो एउटा ढङ्गले ओरिएन्टेसन गर्ने सुसूचित हुने कुरा केन्द्रीय सरकार, संघीय सरकार, नेपाल सरकारबाट त्यही ढङ्गले हुनुपर्छ, र तल निर्वाचित भएर आउनेहरूले पनि यो कुराको खोजी गर्ने, अध्ययन गर्ने, हाम्रो अधिकार के हो, त्यो अधिकारको प्रयोग गर्दाखेरि पनि त्यसै गर्न पाइँदैन, यसरी सिधै घोषणा गर्ने कुराले चाहिँ यो राजनीतिक घोषणा मानिन्छ भोलि, किनभने यसको लागि त कानुन बनाउनुपर्छ, स्थानीय तहले कानुन बनाएर, कानुन बनाउने प्रक्रिया छन्, विधि छन्, त्यो कानुन बनाएर, कानुन बनिसक्यो, ऐन स्थानीय तहको ऐन बन्यो भनेर त्यो ऐनले दिन सक्नुपर्छ, त्यो ऐन बनाउने सिलसिलामा के हेर्नुपर्छ भने आफ्नो अधिकार के हो, स्वतन्त्र अधिकार के हो, केन्द्रको अधिकार के हो, प्रदेशको अधिकार के हो, साझा अधिकारहरू के हुन्, केन्द्रको चाहिँ नि आफ्नो अधिकार प्रयोग गर्दा कुन कानुन प्रयोग गर्ने, साझा अधिकार प्रयोग गर्दा संविधान, केन्द्रको चाहिँ नि केन्द्रीय कानुन, सङ्घीय कानुन, प्रदेशको कानुन र आफ्नो कानुन सबैलाई हेर्नुपर्ने हुन्छ। त्यस कारण अहिलेका कुराहरू सुरु सुरुमा एउटा चाहिँ जोस, जाँगर, आवेशमा आएका चाहिँ राजनीतिक चाहिँ घोषणाहरू हुन्, यी कुराहरूले बिस्तार चाहिँ नि सम्बोधन हुन्छन्, यो रिजुलेसन हुँदै जान्छन् जस्तो मलाई लाग्छ।
नयाँ जनप्रतिनिधि, नयाँ व्यवस्था, यसका कारण पनि उनीहरू अल्मलिएको या त थाहा नभएको हुन सक्छ। अन्त्यमा चाहिँ यस प्रकारका निर्णयहरू गर्दा उनीहरूले कसरी गर्नुपर्छ जसका कारण उनीहरू बेला बेलाका यस्ता झमेलाहरूमा नफसुन्, उनीहरूका निर्णय परिपक्व हुन् भन्नका लागि उनीहरूले के कुरामा ध्यान दिनुपर्छ?
सबभन्दा पहिला त आफ्ना अधिकारहरूको क्षेत्र सम्बन्ध स्पष्ट हुनु पर्यो राजनीतिक कर्मीहरू, निर्वाचित जनप्रतिनिधिहरू। दोस्रो कुरा चाहिँ के छ भने कुनै निर्णय गर्दाखेरि निर्णयका विधि के हुन्, निर्णय चाहिँ नि प्रमुखले मात्रै गर्न सक्ने हो कि अथवा चाहिँ गाउँसभाले चाहिँ नि यो नगरसभाले, नगरसभाबाट गाउँसभाबाट पारित गरेर गर्ने कुराहरू के हुन्,
अथवा कार्यपालिका भनेको गाउँपालिकाले र नगरपालिकाका अधिकारहरू के हुन्, यो कानुन बन्दाखेरि कसको चाहिँ नि इन्भल्भमेन्ट सहभागिता कुन तहमा हुन्छ र अनि त्यो परिपक्व कानुन बन्छ र लागू हुने किसिमको कानुन बन्छ भन्ने कुराको ख्याल जब राख्दै गएपछि अनि यो कुराहरू क्रमशः ए त्यो सोचको हिसाबले के कुरा गर्ने छ भने त्यो सोचको हिसाबले ल्याउने, त्यसलाई योजनामा परिणत गर्ने, योजनाको मस्यौदामा त्यसपछि चाहिँ व्यवस्थापिका भनेको चाहिँ नि गाउँपालिका अथवा नगरसभा अथवा गाउँसभामा लैजाने, त्यहाँबाट पारित गर्ने, त्यहाँबाट पारित गरे पछि अब प्रमाणीकरण गर्नुपर्ने व्यवस्था के छ, कुन कानुन अनुसार प्रमाणीकरण हुन्छ, त्यो प्रमाणीकरण भइसकेपछि अनि कानुन बन्छ र त्यसलाई कार्यान्वयन गर्न पर्ने हुन्छ। त्यस कारण यी कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ र यी सबै कुराको चाहिँ नि मूल्याङ्कन लेखाजोखा अध्ययन गरेर अनि अगाडि बढ्नु उपयुक्त हुन्छ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँग हामीले कुराकानी गर्यौं। यहाँले समय प्रदान गर्नुभयो, आफ्नो विचार राखिदिनुभयो समय र विचारको लागि। अर्थविद डाक्टर चन्द्रमणि अधिकारीज्यूलाई धेरै धेरै धन्यवाद।
हजुर, मेरो पनि लोपचन्दजीलाई सशक्त प्रश्न राख्नुभयो यहाँले, त्यसपछि उज्यालो एफएम भयो र सम्पूर्ण श्रोताहरूलाई मेरो नमस्कार छ, अभिनन्दन छ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवं अर्थविद डाक्टर चन्द्रमणि अधिकारी। निर्वाचन क्षेत्र विकास कार्यक्रम र यसको औचित्य तथा स्थानीय तहले सृजना गर्न सकिने आर्थिक स्रोतका विषयमा कुराकानी गर्दै डाक्टर अधिकारीसँग गरिएको कुराकानीसँगै कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु। त्यति बेलासम्मका लागि प्राविधिक साथी संघर्ष विष्टसँगै पिटी लोप्सन विदा हुन्छु। नमस्कार।